हजरत वाला की आवाज रेडियो पर। खम्मम आंध्र प्रदेश का एक शहर है जो विजयवाड़ा और वरंगल के बीच रेलवे लाइन पर वाके है। यहाँ पर सादात फातमी में से एक बुजुर्ग थे जो जामा मस्जिद खम्मम के खतीब व इमाम थे। उनकी ख्वाहिश थी कि हुजूर सरकार मुफ्ती आजम अली रहमा अपनी बाबरकत तशरीफ आवारी से खम्मम वालों को शर्फ बख्शें। हजरत वाला फातमी साहब किबला की दावत पर खम्मम तशरीफ ले गए। चूंकि खम्मम विजयवाड़ा से हैदराबाद जाते हुए रास्ते में पड़ता है, जब हैदराबाद के दौरा का प्रोग्राम मुरतब किया गया तो उसमें एक रोज खम्मम के लिए तय कर लिया गया था। इस तयशुदा प्रोग्राम के तहत खम्मम जाना हुआ। यहाँ जामा मस्जिद के करीब एक मैदान था, उसमें रात के वक्त एक अजीम शान जलसा का इनेकाद किया गया था। रात को 10 बजे जलसा का बाकायदा आगाज हुआ। तिलावत कुरान मजीद और 2-4 नातों के बाद उलमा इकराम की तकरीरें हुई। 1 बजे के बाद हुजूर सैयदी मुर्शिदी सरकार मुफ्ती आजम अली रहमा स्टेज पर बाजाह व जलाल रौनक अफरोज हुए। नारहाए तकबीर व रिसालत से पूरी फिजा गूंज उठी। हर तरफ आदमी ही आदमी नजर आ रहे थे। जिस वक्त हजरत वाला स्टेज पर तशरीफ लाए, उस वक्त हजरत अल्लाम मुफ्ती मालवा मौलाना मोहम्मद रिजवानुर रहमान साहब किबला की तकरीर चल रही थी। हजरत के आने के बाद हजरत मुफ्ती साहब किबला ने अपनी गुफ्तगू खत्म फरमा दी और 15 मिनट तक सरकार मुफ्ती आजम साहब किबला का बेहतरीन अंदाज में तारुफ करवाया। फिर एक नात खान साहब ने सरकार सैयदी मुफ्ती आजम अले रहमा का मशहूर जमाना कलाम, तू शमए रिसालत है आलम तेरा परवाना, तू माह नबूवत है ऐ जलवे जानाना, बड़ी खुश एलहानी के साथ झूम झूम कर सुनाया। पूरे मजमुए पर कैफियत वो सुरूर का आलम तारी था और महसूस ऐसा हो रहा था कि हर चार जानिब नूर व निखत की बारिश हो रही है। एक एक शेर को कई कई बार पढ़ने की फरमाइश की गई। जब नाज शरीफ पढ़ी जा रही थी, उस वक्त एक साहब ने मुझे इशारा करके स्टेज से नीचे बुलवाया। जब मैं नीचे उतरा तो मुझे थोड़े फासले पर ले जाकर कहने लगे कि हैदराबाद रेडियो स्टेशन के लोग आए हुए हैं, वो चाहते हैं कि हजरत किबला की आवाज रिकॉर्ड करके रेडियो से नशर करें, इसकी क्या सूरत हो सकती है। मैंने कहा कि इसके लिए शायद ही हजरत वाला रजामंद हो। आप लोग एक काम कर सकते हैं कि फौरन अपनी रिकॉर्डिंग मशीन एक तरफ स्टेज पर रख दें और उसका माइक हाथ में रख लें। जब जलसा खत्म हो और हजरत वाला किसी को कुछ तंबीह फरमाएं तो उस वक्त माइक हजरत के करीब इस तरह लेकर खड़े हो जाएं कि हजरत की नजर ना पड़े। इस तरह आवाज रिकॉर्ड की जा सकती है। चुनांचा मेरी राय के मुताबिक रेडियो स्टेशन वालों ने ताबड़तोड़ अपनी कार्रवाई पूरी कर ली। नातखानी के बाद फौरन सलातुस्सलाम का ऐलान हुआ। बाद सलातुस्सलाम हजरत किबला मुफ्ती मालवा की दुआ पर जलसा खत्म हुआ। हजरत वाला से मुसाफा का शर्फ हासिल करने के लिए दीवानों का रेला सैलाब की तरह आगे बढ़ा। हजरत किबला को स्टेज पर एक कुर्सी के ऊपर बिठा दिया गया। लोग लाइन लगाकर मुसाफा करते जा रहे थे। लाइन में एक नौजवान नंगे सर आया और मुसाफा किया। हजरत किबला ने उसका हाथ अपने दस्ते पाक में पकड़ लिया और फरमाया, माजल्ला, क्या वक्त आ गया है कि बूढ़े जवान सभी नंगे सर रहने के आदि हो गए हैं। एक वो जमाना था कि बच्चे अगर नंगे सर घूमते तो माए सर पर तमाचे लगाती और कहती, लफंगा मवाली बनकर घूम रहा है। आह आह, आज का क्या हाल हो गया है कि माए खुद बेपर्दा सड़कों पर घूमती फिरती हैं। ना हया ना शर्म, बदलिहाजी का बाजार गर्म। इन्ना लिल्लाही व इन्ना इलैही राजिऊन। नौजवान से इरशाद फरमाया, मियाँ आइंदा टोपी पहना करना, खास तौर पर जब किसी दीनी मजलिस या किसी सुन्नी आलिम से मिलने जाना तो इस्लामी लिबास में जाना और टोपी लगा कर जाना। नौजवान ने हजरत किबला से नासिहाना कलिमात सुने और अदब के साथ दस्त बोसी की और अर्ज किया, मुझे माफ फरमा दे। हजरत ने फरमाया, अल्लाह ताला तुमको तौफीक खैर अता फरमाए। रेडियो वालों ने हजरत की उन बातों को रिकॉर्ड कर लिया और दूसरे रोज रात 9:15 बजे हैदराबाद रेडियो से नशर करने के लिए कहा। हजब प्रोग्राम दूसरे दिन सुबह को हजरत किबला की हमरिकाबी में हमारा ये काफिला हैदराबाद पहुंचा। जैसा कि पहले बताया जा चुका है, मगरिब बाद हजरत वाला को जनाब अलहाज सेठ अब्दुल सत्तार साहब सीमेंट वाले मैमन के मकान पर दावत में तशरीफ ले जाना था। پروگرام کے مطابق حاجی صاحب کے مکان پر 8 بجے شب میں حضرت قبلہ تشریف لے گئے۔ یہی مکان پر عشاء کی باجماعت نماز ادا کی گئی۔ نماز کے بعد حضرت والا ایک پلنگ پر ٹیک لگائے تشریف فرما تھے۔ میں نے حاجی عبدالستار صاحب سے کہا کہ 9:15 بجے حیدرآباد ریڈیو سے حضرت قبلہ کی آواز نشر ہونے والی ہے، آپ کے یہاں تو ریڈیو ہوگا؟ انہوں نے کہا کہ ہے۔ اتفاق سے جس کمرہ میں حضور تشریف فرما تھے اسی سے متصل دوسرے کمرہ میں ریڈیو رکھا ہوا تھا۔ میں نے کہا کہ آپ 9:15 بجے ریڈیو چالو کر دیجئے گا تاکہ حضرت کی آواز سنی جا سکے۔ چنانچہ 9:15 بجے حاجی صاحب نے ریڈیو آن کر دیا۔ پہلے اناؤنسر نے حضرت کا مختصراً تعارف کرایا، اس کے بعد حضرت والا کے ناصحانہ کلمات کے نشر کرنے کا اعلان کیا۔ حضرت والا ریڈیو کی آواز سن کر چونک پڑے اور فرمایا کہ یہ تو میری آواز ہے۔ میں نے عرض کیا جی ہاں، کھمم کے جلسے میں ریڈیو والوں نے حضور کی آواز کو ریکارڈ کر لیا تھا اور آج 9:15 بجے اس کو نشر کر رہے ہیں۔ یہ سن کر حضرت والا خاموش ہو گئے، نہ ناراض ہوئے نہ ہی خوشی کا اظہار فرمایا۔ غالباً زندگی میں ایک ہی بار حضرت والا کی آواز کو ریڈیو پر نشر کیا گیا۔ جس وقت حضور والا اس نوجوان کو نصیحت فرما رہے تھے، آپ کی آنکھیں نمناک تھیں، لہجے میں کرب اور آواز میں بڑا درد محسوس ہو رہا تھا۔ اس کی وجہ یہ تھی کہ آپ کا حساس دل اور پاکیزہ ضمیر مسلمانوں کی بے راہ روی پر تڑپ اٹھا تھا، اور ہر محفل ہر نشست میں لوگوں کو تلقین و ارشاد سے نوازنا آپ کی عادت کریمہ تھی۔ کسی بھی چھوٹی بڑی غلطی پر مناسب تنبیہ فرمانا آپ کی تبلیغ و ارشاد کا ایک حصہ تھا۔ لوگوں کی طول و طویل گفتگو کا وہ اثر نہیں ہوتا تھا جو آپ کے چند جملوں کا ہوتا تھا۔ سچ ہے، از دل خیزد و بر دل ریزد، دل سے جو بات نکلتی ہے اثر رکھتی ہے۔ آپ کے خدام اور مجلس سے حاضر باش لوگوں کو معلوم ہے کہ جب کوئی ملنے والا آتا اور اس کے ہاتھ میں سونے کی انگوٹھی یا چاندی کی ایک انگوٹھی سے زیادہ ہوتی، یا گلے میں سونے چاندی کی چین ہوتی، یا گلے کے بٹن کھلے ہوتے، یا ننگے سر ہوتا، تو اس کو ضرور تنبیہ فرماتے اور آپ کی تنبیہ کا لوگوں پر اچھا اثر ہوتا۔ ایک بار حضرت والا پور بندر گجرات تشریف لے گئے تھے۔ وہاں سے قریب رانا واؤ کا ایک قصبہ ہے جہاں حضرت قبلہ کے کافی مریدین ہیں۔ حضرت کے ایک خاص مرید جناب حاجی سیٹھ ابو بکر موچھاڑ میمن کا 3 ماہ پہلے انتقال ہو گیا تھا۔ حاجی صاحب کے 3 لڑکے تھے، حاجی محمد، حاجی احمد اور حاجی سلیم۔ یہ تینوں بھی حضرت قبلہ کے دامن سے وابستہ تھے۔ تینوں بھائی اپنے پیر و مرشد سے ملنے کے لیے پور بندر آئے اور انہوں نے اپنے والد حاجی ابو بکر صاحب کے انتقال پر ملال کی خبر حضرت کو سنائی۔ حضرت نے انا للہ و انا الیہ راجعون پڑھا اور مرحوم کے لیے فوراً دعائے مغفرت فرمائی اور فرمایا کہ کل رانا واؤ حاجی صاحب کی قبر پر فاتحہ پڑھنے کے لیے آؤں گا۔ حضرت عصر کے وقت رانا واؤ دوسرے روز تشریف لے گئے اور نماز عصر قاضیہ مسجد میں ادا فرمائی، جو حاجی صاحب کے مکان سے بالکل قریب ہے۔ نماز کے بعد حضرت والا حاجی صاحب کی قبر پر فاتحہ پڑھنے کے لیے تشریف لے گئے۔ فاتحہ کے بعد مکان پر تشریف لائے۔ حاجی صاحب مرحوم کے مکان کے باہر مریدین معتقدین کی خاصی بھیڑ جمع تھی۔ حضرت والا فاتحہ کے بعد حاجی صاحب مرحوم کے مکان پر آ کر تشریف فرما ہوئے تو اس وقت حضرت اقدس کے مرید، غالباً ان کا نام حاجی عبداللہ تھا، اپنے پیر سے ملنے آئے۔ حاجی عبداللہ کی عمر 80 سال سے زیادہ ہی ہوگی، نہ سر پہ ٹوپی نہ چہرے پر داڑھی۔ حضرت قبلہ نے مصافحہ کے بعد دونوں ہاتھوں سے ان کے ہاتھوں کو پکڑ لیا اور فرمایا معاذ اللہ معاذ اللہ، آخر لوگوں کو کیا ہو گیا ہے؟ کیا اتنے کمزور اور لاغر ہو گئے؟ نہ سر پر ٹوپی کا بوجھ برداشت کر سکتے ہیں، نہ چہرے پر داڑھی کا وزن سہار سکتے ہیں، نہ سنت نبوی کا خیال، نہ اسلامی تہذیب کی پرواہ۔ استغفر اللہ، بڑھاپے میں جوان بننے کا شوق، کب داڑھی رکھو گے؟ بوڑھا بیل سینگ کٹا کر بچڑا نہیں بن سکتا۔ حاجی صاحب حضرت کا جلال دیکھ کر سہم گئے اور عرض کی، حضور معاف کر دیجئے، آج وعدہ کرتا ہوں کہ ٹوپی بھی پہنوں گا اور داڑھی بھی رکھوں گا۔ حضرت نے فرمایا، توبہ کر کے اللہ تعالیٰ سے معافی مانگو، دعا کرتا ہوں اللہ تعالیٰ تم کو توبہ پر استقامت نصیب فرمائے۔ اس پر حاضرین نے آمین کہی۔ اس کے بعد حاجی عبداللہ صاحب نے داڑھی بھی رکھ لی اور مستقل ٹوپی بھی لگانے لگے اور ہر نماز جماعت سے ادا کرتے، اللہ تعالیٰ کی مرضی اس واقعے کے 8 یا 9 مہینے کے بعد حاجی صاحب کا انتقال ہو گیا۔ انا للہ و انا الیہ راجعون۔ سبحان اللہ، یہ ہے اللہ والوں کے دامن سے وابستگی کا فائدہ۔ زندگی گناہ میں گزری، دنیا سے جا رہا ہے تو توبہ کر کے جا رہا ہے۔ حضرت سرکار بغداد پیران پیر غوث اعظم رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں نے اپنے رب سے وعدہ لے لیا ہے کہ میرا کوئی مرید توبہ کے بغیر نہیں مرے گا۔ متبع شرع پیران اکرام اور ان کے مبارک سلسلوں کی برکتیں دنیا اور آخرت دونوں جہاں میں سچے مریدوں کو ملتی ہے۔ اللہ تعالیٰ تمام وابستگان سلسلے عالیہ قادریہ برکاتیہ رضویہ کو دین و دنیا کی برکتوں سے مالا مال فرمائے، آمین۔ سامعین اکرام، تابش انوار مفتی اعظم رحمت اللہ تعالی علیہ نامی کتاب جو کہ حضور مفتی اعظم رحمت اللہ تعالی علیہ کے احوال اور کرامتوں پر مشتمل ہے، جس کے مصنف اشرف الفقہا مفتی اعظم مہاراشٹرا حضرت علامہ مولانا مفتی محمد مجیب اشرف صاحب قبلہ ناگپور ہیں، اور مذکورہ واقعہ حضرت والا کی آواز ریڈیو پر اسی کتاب کے صفحہ 149 تا 154 پر مذکور ہے، اور اسے آواز کی شکل میں آپ حضرات کے سامنے پیش کیا گیا ہے۔ اس کتاب کے مکمل کلپس آپ حضرات www.اشرفالفقہا.com نامی ویب سائٹ سے حاصل کر سکتے ہیں۔